नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। नेकपा एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारीको टुंगो लगाउन केन्द्रीय कमिटिको बैठक हिजो शुरू भएको छ। बैठकमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष त्यसै गरी उपमहासचिव, कोषाध्यक्ष सहित 18 जना पदाधिकारीको नियुक्ति हुनेछ। केही नेताहरूको जिम्मेवारी हेरफेर गर्ने लगायतका मुद्दा पनि केन्द्रीय समितिको बैठकमा राखिएको छ। यसअघि बैठकमा मनोनित गरिएका 251 केन्द्रीय सदस्यहरूलाई शपथ पनि गराइएको थियो। पार्टीको केन्द्रीय समितिको बैठक पार्टी जीवन र समसामयिक राजनीतिक विषयमा आज अन्तरसंवादमा कुराकानी गर्नेछौ। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल अन्तरसंवादमा हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। खनालज्यू, स्वागत छ यहाँलाई।
धन्यवाद
हजुर। अब यहाँहरूको पार्टीको पूर्ण बैठक हिजो शुरू भएको छ। पदाधिकारीको मनोनयन लगायतका विभिन्न विषयहरू कार्यसूचीहरूका राखिएको छ बैठकमा। बैठक कसरी शुरू भयो, बैठक अब कसरी अगाडि बढ्छ, भोलिसम्म चाहिँ बैठक चल्ने भनिएको छ?
अब हाम्रो पार्टीको 10 औं राष्ट्रिय महाधिवेशनपछि यो पहिलो केन्द्रीय कमिटिको पूर्ण बैठक हामीले आयोजना गरेका छौं। हामी यो पार्टी विद्रोह गरेर जुन दिन बनाएका थियौं त्यसै दिन यो केन्द्रीय कमिटिको बैठक शुरू भएको छ र हिजो नै वास्तवमा हाम्रो विद्रोहद्वारा बनेको पार्टीको ठिक 3 वर्ष पूरा भएर 4 वर्ष पनि लागेको अवस्था छ। यो एउटा महत्वपूर्ण दिनमा हामीले यो केन्द्रीय कमिटीको बैठक सुरुवात गरेका छौँ। केन्द्रीय कमिटीमा पूर्णता दिएपछि जति सदस्यहरू हुनुहुन्थ्यो उहाँहरू केही चाहिँ यो शपथ लिन बाँकी हुनुहुन्थ्यो, उहाँहरूलाई शपथ गराउने काम पनि हामीले सम्पन्न गरेका छौँ र अब पदाधिकारीहरूको चयन गर्ने दिशातर्फ हामी अगाडि बढेका छौँ। यद्यपि हामीले महाधिवेशन सम्पन्न गरेको 2 महिना ठ्याक्कै पुग्न लाग्यो, यो बीचमा नेतृत्वले अलि गहन ढङ्गले एकापसमा छलफल गर्ने, साथीहरूसँग चाहिँ विचार विमर्श गर्ने, सुझावहरू लिने र चाहिँ एउटा सहमति बनाउने खालको कुराहरू गर्नुपर्ने थियो, त्यो चाहिँ गरेको देखिएन। त्यसले गर्दाखेरि केही अलिक समस्याहरू आउने हुन् कि भन्ने सम्भावनाहरू पनि हामी देखिरहेका छौँ। अब महाधिवेशन सहमति साथ भयो, दस्तावेजहरू सहमति साथ पारित भए, केन्द्रीय कमिटीलाई पूर्णता दिने काम पनि सहमति साथ नै भयो। अब पदाधिकारीहरू पनि सहमति साथ नै गर्नुपर्छ भन्ने आम कार्यकर्ताहरूको भनाइ छ, तर नेतृत्व त्यो हिसाबले तम तयारी भइसकेको अवस्था देखिँदैन, देखिनँ मैले हिजो। त्यसो हुनाले अब कसरी पदाधिकारीहरू चाहिँ निर्वाचन गर्ने भन्ने सन्दर्भमा अलिकति छलफल चलिरहेको छ। हामी ठ्याक्कै त्यो बिन्दुमा पुगेका छौँ। अब यो निर्वाचन गर्ने कामहरू सम्पन्न हुन्छ नै अनि त्यसपछि केन्द्रीय कमिटीका निम्ति सदस्यहरूका निम्ति चाहिँ कार्यभारहरू तोकेर आगामी दिनमा हामी के गर्छौँ, कस्तो कार्यभार लिएर अगाडि बढ्छौँ भन्ने कुराहरू गर्दै यो केन्द्रीय कमिटीको बैठक सम्पन्न हुन्छ।
सहमतिमै टुङ्गिने सम्भावना चाहिँ यहाँ कति देख्नुहुन्छ, अथवा त्यसको विकल्पै छैन कि अब निर्विकल्प हामी सहमतिमा जानै पर्छ भन्ने दबाव यहाँहरूलाई छ कि, अथवा निर्वाचनको माध्यम पनि प्रयोग गर्नुपर्ने हुन सक्छ कि?
अब सामान्यत अब निर्वाचन कहिल्यै हुनै हुँदैन भन्ने कुरा होइन, निर्वाचन पनि अब एउटा विधि नै हो, लोकतान्त्रिक विधि नै हो। अब सर्वसम्मति त्यो विधिमध्ये पनि अझै उन्नत, अझै राम्रो विधि हो, किनभने अब निर्वाचन गर्दा एउटा हार्छ एउटा जित्छ, अब हार्ने प्रफुल्ल हुन्छ, के अरे जित्ने प्रफुल्ल हुन्छ, हार्ने चाहिँ निराश हुन्छ। निर्वाचनले चाहिँ मान्छेलाई बाँडिदिन्छ, सर्वसम्मतिले चाहिँ गर्छ के भन्दा सबैलाई विन विन गराइदिन्छ, सबैलाई विजयी विजयी घोषित गरिदिन्छ। त्यसो हुनाले सहमति गर्नु हर प्रकारले बेटर हो, त्यो चाहिँ श्रेष्ठ पद्धति हो। त्यही कुरा महाधिवेशनले पनि गर्यो, महाधिवेशनले दिएको जनादेश पनि त्यही हो, त्यो मेन्डेट अनुरूप नै अगाडि बढ्नुपर्छ र पदाधिकारीहरू पनि त्यसरी नै निर्वाचित गर्नुपर्छ भन्ने सोच चाहिँ प्रबल छ। तर अब केही आकाङ्क्षीहरू हुनुहुन्छ, अब आकाङ्क्षीहरू चाहिँ जसरी पनि म हुनुपर्छ भन्ने कले पनि खले पनि म पनि हुनुपर्छ भन्ने भएपछि त अप्रतिस्पर्धा हुन सक्ने हो नि त। त्यस कारण यो सम्भावना पनि त्यत्तिकै देखा परेको छ अहिले। अब हामी आजको छलफलबाट त्यसलाई एउटा टुङ्गोमा पुर्याउँछौँ।
हजुर, अब आकाङ्क्षीहरूको संख्या र यहाँहरूको जुन अब 18 पदाधिकारीको जुन पद बाँकी छ त्यसमा चाहिँ अलिक गाह्रो भयो होइन त, अब आकाङ्क्षीहरू बढे?
आकाङ्क्षीहरू अब त्यो 18 पद छन्, तर अब आकाङ्क्षीहरू यसो हेर्दाखेरि धेरै त देखिँदैनन्, 5-10 जना जस्तो आकाङ्क्षी देखिन्छन् अलि डबल डबलको रूपमा चाहिँ। अब उनीहरूको बिचमा छलफल गरेर मिलाउने कोसिस चाहिँ हुन्छ नै, तर पनि अब कसो गर्दाखेरि यो समाधान गर्न सकिन्छ त्यो तरिकालाई अप्नाएर अन्त्यमा एउटा टुङ्गोमा पुगिन्छ।
हजुर, अब 3 जना हुनुहुन्थ्यो यहाँहरू अध्यक्षको पनि आकांक्षी भनौँ दावेदार, मिलाउनु भयो यहाँहरूले सहमतिमै। अब अहिले जुन भनौँ न यहाँहरूको पार्टीको जुन अवस्था छ, देशव्यापी संगठन विस्तार गर्नुपर्ने आवश्यकता छ, त्यो कारणले अब करिब करिब अन्त्य अन्त्यमा गएर सबै मिल्छन् भन्ने विश्वास छ यहाँहरूलाई कि कसो होला?
अब मिलाउने त कोसिस हुन्छ नै, मिलाउने कोसिस हुन्छ। अब त्यसमा पनि के हुन्छ, मिलाउने भनेको कसै न कसैले त्याग गर्नु पर्यो। जस्तो म मैले अध्यक्ष हुन्छु भनेको थिएँ, मैले त्याग गरेँ, त्यो कारणले मिल्यो होइन। त्यसै गरी अब अहिलेका आकाङ्क्षीहरूमा पनि कसै न कसैले त्याग नगरिकन त मिल्दैन, कोही माइनस हुनु पर्यो अनि मात्रै अर्कोलाई प्लस हुन उपयुक्त हुन्छ नि त। त्यस कारण हो, यो स्पिरिट भयो भने मिलिहालिन्छ। हेर्नुहोस्, होइन मेरो गोरुको बारे टक्का भन्ने हो भने चाहिँ अब टक्का मिल्दैनन्, टक्कर हुन्छन्।
हजुर, अब यो विद्रोहको सन्दर्भ यहाँले जोड्नुभयो, यहाँहरूको 4 वर्षमा पार्टी प्रवेश गर्यो, हिजो मात्रै 4 वर्ष पूरा भयो। अब यो विद्रोहको पुष्टि भन्ने छ नि यहाँहरूलाई अलिक गाह्रो लाग्ने जस्तो देखिने प्रश्न, अब यो के पुष्टि भयो त भनेर सबैले सोध्छन्, यसको जवाब चाहिँ यहाँहरूले चित्त बुझ्ने गरी दिनुभयो कि दिनु भएन, यहाँहरूलाई नै चित्त बुझेको छ कि छैन, अरूलाई चित्त बुझ्ने खालको जवाब भयो कि भएन भन्ने चाहिँ सधैँ त्यो अलि अलमल पर्ने भयो।
यस्तो विद्रोह भनेको खालि एउटा दुईटा व्यक्तिसँग नमिलेर भएको विद्रोह भन्ने होइन, कतिपयले त्यसरी पनि व्याख्या गर्ने गरेका छन्। विद्रोह भनेको वैचारिक विद्रोह, राजनैतिक विद्रोह, सैद्धान्तिक विद्रोह, संगठनात्मक विद्रोह हो होइन। यी चिजहरू नभइकन विद्रोह भन्ने कुरा हुँदैन। त्यसकारणले विद्रोह भनेको हामीले दक्षिणपन्थी अवसरवादी कार्यदिशाका विरुद्ध गरेको विद्रोह हो। त्यस कारणले त्यो विद्रोहलाई पुष्टि गर्नु भनेको त्यति बेला लिएको वैचारिक, राजनीतिक, सैद्धान्तिक, संगठनात्मक कार्यदिशा यो कारणले गलत थियो, यसकारण यो चाहिँ बाटो ठिक हो, यो वैचारिक, राजनीतिक, संगठनात्मक कार्यदिशा चाहिँ ठिक हो भनेर पुष्टि गर्ने कुराले विद्रोह पुष्टि हुन्छ। त्यो समग्रतामा पुष्टि अहिले पनि गरिसकिएको छैन। हेर्नुहोस्, त्यसो हुना तर अहिले महाधिवेशनले के चाहिँ भयो भने विद्रोहलाई संस्थागत चाहिँ गर्यो। अब यो महाधिवेशनबाट विद्रोह संस्थागत भयो। हेर्नुहोस्, अब वैचारिक रूपले, राजनीतिक रूपले अझै समग्रतामा पुष्टि गर्ने काम चाहिँ जारी छ, त्यो अझै राम्रोसँगले पुष्टि गर्न बाँकी नै छ, ती कामहरू गर्नुपर्छ, अनि मात्रै समग्रतामा पुष्टि हुन्छ।
भनेको चाहिँ अब 4 वर्षको अनुभवले चाहिँ यहाँहरू मूल पार्टी एमालेमा फर्कने सम्भावना छैन, बरु एमालेमा यहाँहरूले भनेको जस्तो वैचारिक, राजनीतिक, संगठनात्मक रूपमा कहीँ न कहीँ नमिलेका या त्यहाँ चाहिँ असन्तुष्ट भएका या त्यो नेतृत्वसँग उनीहरू सहमत नभएका मानिसहरू यहाँहरूका गोलबन्द हुने, गोलबद्ध भएर चाहिँ अगाडि बढ्ने या यहाँहरूको पार्टीलाई अझ बलियो बनाउने सम्भावना बढ्यो भन्ने यहाँहरूको निष्कर्ष हो 4 वर्षमा पुग्दा?
अहिले हामीले यो 10 महाधिवेशनबाट नेपालमा 62-63 पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भइसक्यो। अब हामी समाजवादी क्रान्ति र रूपान्तरणको युगमा छौँ। हामीले बनाएको यो राज्यको संविधानले समेत समाजवादमा जानुपर्छ भन्ने कुरा अगाडि ल्याइसक्यो। त्यसो हुनाले अबको यो समाजवादी क्रान्ति र रूपान्तरणको युगको कार्यक्रम भनेको एक मात्र समाजवादी कार्यक्रम हुन्छ, वैज्ञानिक समाजवादी कार्यक्रम। त्यो कार्यक्रम हामीले अहिले 10 महाधिवेशनबाट अगाडि सार्यौँ। यो कार्यक्रम 62-63 परिवर्तन भएपछि धेरै अगाडि नै सारिसक्नु पर्थ्यो, कमसेकम पनि संविधान बनाइसकेपछि त सार्नै पर्थ्यो, अझ त्यो नेकपा बनेपछि तुरुन्त सार्नु पर्थ्यो। त्यो नेतृत्वले लामो समयसम्म काम गर्न सकेन र अहिले भर्खर अहिले हाम्रो पार्टीले यो समाजवादी कार्यक्रम अगाडि सारेको छ। यसकारणले अब यो समाजवादी कार्यक्रम जो अगाडि सारियो, यसलाई प्राप्त गर्ने कार्यदिशा, नीति, सिद्धान्तको आधारमा यो हाम्रो पार्टी अब रूपान्तरित हुँदैछ र अरू सबै कम्युनिस्ट इकाइहरू पनि त्यसरी नै रूपान्तरित हुनुपर्छ, नेकपा एमाले पनि त्यही ढङ्गले रूपान्तरित हुनुपर्छ, तर अहिले पनि त्यसले जब जसलाई मार्गदर्शक सिद्धान्त मान्छ, जब जसलाई कार्यक्रम मान्छ, त्यो चाहिँ पुँजीवाद हो। पुँजीवादी कार्यक्रमलाई अहिले पनि मार्गदर्शक सिद्धान्त र आफ्नो कार्यक्रम मान्ने एमाले नेतृत्व जुन दिशामा गइरहेको छ त्यो दक्षिणपन्थी दिशा हो। त्यसो हुनाले त्यो दक्षिणपन्थी दिशा नसचिएसम्म यो दुईटा पार्टीको बिचमा एकताको कुनै सम्भावना छैन। त्यसो हुनाले त्यो पार्टीभित्र समाजवादमा जाने हो भने समाजवादी कार्यदिशा चाहिने विकास हुनुपर्छ, त्यो पक्षमा उहाँहरू रूपान्तरित हुनुपर्छ। त्यो रूपान्तरित भयो भने फेरि एकतालाई कसैले रोक्न सक्दैन।
हजुर हजुर, जस्तो अब भनौँ न यहाँहरूको पार्टी स्थापनामै कहीँ न कहीँ काँग्रेसले अनुकूलता सिर्जना गर्यो, काँग्रेसले अनुकूलता सिर्जना गरिदिएका कारण यहाँहरूको पार्टी बन्यो र पार्टीलाई फल्न फुल्न पनि काँग्रेसले नै योगदान गरिरहेछ भनेर एमालेका नेताहरू भन्ने गर्नुहुन्थ्यो। अब अहिले काँग्रेस र एमाले मिलेरै सत्ता सहकार्य गरिरहेका छन्, यो अवस्थामा के तपाईँहरू दबावमा पर्नु भएको छ?
होइन, जति बेला चाहिँ काँग्रेसले अब पार्टी विद्रोह गरायो, पार्टी फुटायो आदि इत्यादि गर्यो भनेर उहाँहरूले आरोपित गर्नुभयो, अहिले फेरि काङ्ग्रेसकै घोडा चढेर उहाँहरू सत्तामा आसीन भएर अनि यो तथाकथित संविधान संशोधनको कुरा गरेर यी साना पार्टी इलिमिनेट गर्ने र दुई पार्टी सिस्टम हामी स्थापना गर्छौँ भन्ने खालको जुन कुरा गर्दै हुनुहुन्छ, यो चाहिँ त्यो घोरभन्दा घोर दक्षिणपन्थी सोच हो। यस्तो दक्षिणपन्थी सोच आफैमा एउटा ख्याली पुलाउ बाहेक के पनि होइन। उहाँहरू आफै यसमा घनघोर असफल हुनु अनिवार्य छ। उहाँहरूको इच्छाले नेपालमा दुई पार्टी सिस्टम बन्दा पनि बन्दैन। उहाँहरूले अहिले संविधान संशोधन गर्छु भन्ने जुन हल्ला चलाउनु भएको छ, यो संविधानको कमा र फुल स्टप पनि हामीले नचाहेसम्म त्यो परिवर्तन हुनेवाला छैन। त्यसकारणले यस प्रकारका आरोप प्रत्यारोपबाट के पनि हुनेवाला छैन। म चाहिँ नेकपा एमालेका सम्पूर्ण नेता कार्यकर्ताहरूलाई के भन्न चाहन्छु भने, तपाईँहरू साँच्चै नै अझै पनि समाजवादकै कुरा सोच्नुहुन्छ र यो जब जको अब थाङ्नु समाएर जाने कुराहरूलाई कमसेकम तपाईँहरू छोड्नुहुन्छ भने, समाजवादतर्फ जाने हो भने समाजवादी कार्यक्रम अगाडि सार्नुहोस्। समाजवादी कार्यक्रम
त्यो त एमालेको सन्दर्भ भयो। यहाँहरू चाहिँ कतिको दबावमा पर्नु भएको छ? जसरी यहाँहरू अब दबावमा पर्नुभयो काँग्रेस एमालेसँग मिल्न गइसकेपछि, अब नेकपा एकीकृत समाजवादी दबावमा पर्यो, उसलाई पार्टी जोगाउनै गाह्रो, कार्यकर्ता जोगाउनै गाह्रो भन्ने खालको जुन भाष्य तयार पारिएको छ, वास्तविकता के हो?
होइन होइन, त्यस्तो केही छैन। त्यो कसैले दबाव, हिजो यो देशमा निरङ्कुश राजतन्त्र थियो, निर्दलीय नामको पञ्चायती व्यवस्था थियो, त्यस्तो बेलामा त हामीले पार्टी गठन गऱ्यौँ, विकास गऱ्यौँ, विस्तार गऱ्यौँ, राष्ट्रव्यापी रूपमा आन्दोलन गर्न सक्ने एउटा शक्ति निर्माण गऱ्यौँ भने, अहिले त हामी संविधान अन्तर्गत चल्ने हो नि त। दुईवटा पार्टीले जुन सरकार बनाए त्यो सरकार बनाउने आफ्नै उनीहरूका निहित स्वार्थहरू छन्। निहित स्वार्थले बनेको सरकार हो यो संयुक्त सरकार। त्यसमा पनि यो दुईवटा पार्टीको आफ्नै पनि कुरा मिल्दैन, उनीहरूका दृष्टिकोण मिल्दैन, नीति मिल्दैन, इतिहास मिल्दैन, कार्यक्रम मिल्दैन, नीति मिल्दैन, धेरै कुरा मिल्दैन। त्यसो हुनाले जस्तो अहिले उनीहरूले भन्दैछन् दुई पार्टी सिस्टम, काङ्ग्रेसले यही कुरा मान्दैन ल, होइन काङ्ग्रेसले काहीँ पनि काङ्ग्रेसको नेताले दुई पार्टी सिस्टम बनाऊ भनेर कसैले बोलेकोमा सुन्दैन। त्यसो हुनाले त्यही नै कुराहरू मिल्दैन, त्यस कारण त्यो सम्भवै छैन।
पनि
महसुस गर्दैन। हामी इन्डिपेन्डेन्टली हामी आफ्नो पार्टी बनाइरहेका छौँ, अगाडि बढिरहेका छौँ। अब यसलाई विकास गर्ने, विस्तार गर्ने, सुदृढ गर्ने काममा हामी लाग्छौँ, लागिरहेका छौँ। धरतीको कुनै शक्तिले हामीलाई रोक्न सक्दैन।
हजुर, तर अब संगठनको हिसाबले यसो हेर्दाखेरि जिल्लामा केही केन्द्रीय सदस्यहरू पनि, केही पेसागत संगठन या जनवर्गीय संगठनका मानिसहरू पनि एमालेमा त फर्किरहेका छन् नि, होइन?
दुईटै कुरा छ।
हजुर,
एमालेबाट यता पनि आइरहेका छन् अनि केही केही मान्छे उता पनि गइरहेका छन्। त्यो चाहिँ के हुन्छ र छ भन्दाखेरि, त्यो धेरैवटा समूह भएपछि उनीहरूले चाहिँ अब त्यो समूहभित्र आफूले भने जस्तो भएन भने ग्रुपको उफ्री अर्कोतिर गयो, त्यो पनि सिद्धि हुँदो रहेछ। यदि त्यहाँको नेतृत्वले ठिक ढङ्गले ती कार्यकर्तालाई सम्हाल्न सकेन, समेट्न सकेन, उनीहरूका इच्छा आकाङ्क्षा पूर्ति गर्न सकेन भने जागरूकता उफ्रे जस्तो उफ्रिने प्रवृत्ति चाहिँ त्यो जुनसुकै पार्टीमा हुन्छ त्यो चाहिँ देखा परेको छ. तर हल्ला बढी मात्रामा अब एमाले कति अवस्थान गइरहेको छ भनेर जुन ढङ्गले भनिरहेका छन् त्यही मात्र सत्य होइन. केही मान्छे उता पनि गएका छन्, केही मान्छे उताले यता पनि आएका छन्.
हजुर, अब यो जुन उपनिर्वाचन हुँदैछ नि, अब यो उपनिर्वाचनको तयारी पनि यहाँहरूले चलाइसक्नु भएको छ. यहाँका अध्यक्षले अब उपनिर्वाचन हाम्रो परीक्षा हुन्छ पनि भन्नुभएको छ. के यहाँहरू त्यो परीक्षामा उत्तीर्ण हुने गरी यहाँहरूले अहिले गृह कार्य गरिरहनु भएको छ? यहाँहरूको अध्ययन उत्तीर्ण हुने खालकै छ?
हामी चाहिँ आफ्नो हिसाबले स्वतन्त्र रूपले हामी तम तयारीमा लागेका छौँ, लाग्छौँ. अब त्यसमा चाहिँ हामी अब फेल खान्छौँ भनेर त को लाग्छ र? एकदम उत्तीर्ण हुन्छौँ भनेर नै हामीले तम तयारी गर्ने हो. अब कति हदसम्म हुन्छौँ त्यो चाहिँ त्यो प्र्याक्टिसमा जाँदाखेरि हामीले कति शक्ति आर्जन गर्छौँ त्यति बेलासम्म त्योमाथि निर्भर गर्छ. हामी धेरै ठाउँमा सफलता हासिल गर्छौँ.
हजुर, तर यहाँको जिल्ला भनौँ न, गृह जिल्ला इलाम, जहाँबाट यहाँ नै धेरै पटक चाहिँ निर्वाचित हुनुभएको छ, त्यहाँ यहाँहरूको त्यति राम्रो उपस्थिति देखिएन. त्यसकारणले पार्टीको भविष्य प्रश्न चिन्हमै छ भनिरहेका छन् नि मानिसहरू.
होइन, अब इलाममा त दुईटा निर्वाचन क्षेत्र छन्, हेर्नुहोस्, दुईटा निर्वाचन क्षेत्रमध्ये एक नम्बर क्षेत्रमा अब म लडेको हो, उतापट्टि सुभाषजीलाई छोडेको हो. अब सुभाषजीले आफ्नै ढङ्गको नै उहरू बनाएर जानुभयो, मैले आफ्नो ढङ्गको बनाएर गएँ. अहिले पनि एक नम्बर क्षेत्रमा हामी मजबुतै छौँ, होइन, मजबुतै छौँ. यद्यपि सामान्य केही उसले हाम्रो पछिल्लो चुनावमा हार भयो, तर शक्ति नभएरै हार भएको त होइन नि त. त्यहाँ त त्यहाँ त हामीले केही सयको मार्जिनबाट हारजित भएको अवस्था हो. अब त्यसलाई अलिकति मेकअप गर्ने बित्तिकै त हामीले फेरि पनि अगाडि जान्छौँ. दुई नम्बरमा चाहिँ हामीले अब कामै गरिरहेको थिएनौँ, हुन्छ, कामै गरेको थिएनौँ. त्यसमाथि पनि यो पहिचानवादको हावाले चाहिँ अलिकति तलमाथि पार्यो. त्यहाँ
आदरणीय श्रोता, हामी अन्तरसम्वादमा छौं. अन्तरसम्वादमा हामी नेकपा एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी टुङ्गो लगाउने सहितका विभिन्न मुद्दामा केन्द्रीय कमिटिको पूर्ण बैठक हिजो शुरू भएको छ. 18 जना पदाधिकारी पूर्णता दिने कार्यक्रम छ. त्यसै गरी केही नेताको जिम्मेवारी हेरफेर गर्ने पनि भनिएको छ. पार्टी जीवन, केन्द्रीय समितिको बैठक र समसामयिक राजनीतिक विषयमा कुराकानी गरिरहेका छौं. नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल हामीसँग हुनुहुन्छ. सम्मानित नेताज्यू, जस्तो अब यहाँले अघि संविधानको सन्दर्भ, संविधान संशोधनको सन्दर्भ आफै उठाउनुभयो, कमा प्रविष्ट पनि यहाँहरूको सहमति बिना त्यो सम्भव छैन भन्नुभयो. तर अब संविधानको जुन 8 वर्ष अनुभव छ नि, यसले चाहिँ संविधान संशोधन गर्नै पर्ने जस्तो देखिएको मानिएको छ. अब के संविधान संशोधन यहाँहरूले नमानिदिने हो भने त कमा फुलिस्ट पनि परिवर्तन नहुने भयो. अब यो कसरी अगाडि बढ्छ त?
संविधान भनेको एउटा सबैभरि त्यो वेद जस्तो दस्तावेज होइन. संविधान लचिलो दस्तावेज हो. संविधान परिवर्तन हुन्छ, परिवर्तन गर्नुपर्छ, रूपान्तरण गर्नुपर्छ, त्यसलाई संशोधन गर्दै परिष्कृत गर्नुपर्छ. यसमा कुनै विवाद छैन है. तर संविधान के का निम्ति परिवर्तन गर्ने, संशोधन गर्ने हो? यो सवाल चाहिँ कुनै एउटा पार्टीको अथवा दुईटा पार्टीको अधिनायकत्व स्थापना भएपछिको इस्यु होइन. यो 3 करोड नेपालीको इस्यु हो. 3 करोड नेपालीको जनजीवन आज यो संविधानले अगाडि बढाउन सकेन. यसकारण यो खालका बुन्दाहरू चाहिँ, यो धारा उपधाराहरू चाहिँ यो मुलुकको उत्थानको लागि, मुलुकको विकासको लागि अथवा भ्रष्टाचार उन्मूलन गर्नुको लागि, आजको यो अविकासको अवस्था तोड्नको लागि यो धारा चाहिँ बाधा हो भन्ने ढङ्गले पहिला साबित हुनु पर्यो. त्यस्ता विषयहरू के हुन् त्यो जनताको बिचमा ल्याउनु पर्यो. तिनीहरूको बिचमा बहस गर्नु पर्यो हो. त्यसरी बहस गरेर यदि चाहिँ कुनै अग्रगामी परिवर्तनको निम्ति यो धारालाई परिवर्तन गर्दा अथवा यसलाई चाहिँ संशोधन गर्दाखेरि नेपालमा यस ढङ्गले प्रगति हुन्छ भन्ने खालको साबित भयो भने त्यस्तो कुराहरूमा त हाम्रो पार्टी आफै अगाडि बढ्छ, यो गरौँ भनेर. तर कुनै खास पार्टीले आफ्नो हितका निम्ति, आफ्नो नितान्त निहित स्वार्थका निम्ति संविधान संशोधन गर्ने खालको कुरा अगाडि सार्छ भने त्यो कुराका विरुद्ध हाम्रो पार्टी उभिन्छ.
त्यही त अब यो संसद सुन्नुहोस् न, अब यो संसद छ होइन, संसद छ, संसदीय समितिहरू छन्, यहाँहरू सबै बौद्धिक व्यक्तित्वहरू हुनुहुन्छ, कोही संसदमा पुग्नु भएको छ, नपुग्नु भएका व्यक्तिहरूले राजनीतिक पार्टी हाँकिरहनु भएको छ, अब यहाँहरूले यो आठ वर्षमा यो यो कुराहरू चाहिँ संशोधन गर्नुपर्ने देखियो भनेर केही सूचीहरू त बनाउनु भएको होला दलहरूका तर्फबाट, संसदमा संसदीय समितिहरू छन्, यो चाहिँ कार्यान्वयनका क्रममा यस्ता यस्ता खालका समस्याहरू आए भन्ने बारेमा त यहाँहरू जानकारै हुनुहुन्छ, अब के कुरामा चाहिँ यहाँहरूको गिभ एन्ड टेक हुनुपर्छ या मिल्नुपर्छ, त्यसपछि मात्रै यहाँहरू संविधान संशोधनमा जानुहुन्छ, किनभने करिपरि मुद्दाहरू त यहाँहरूलाई थाहै छ, अब के के कुराहरू परिवर्तन गर्नु पर्यो, कहाँ कहाँ चाहिँ हिँड्दाखेरि ठेस लाग्यो, कहाँ कहाँ ढुङ्गा लाग्यो भनेर
हेर्नुहोस्। यही संविधान अन्तर्गत पहिलो जुन चाहिँ संविधानको घोषणा भइसकेपछि भएको निर्वाचन जुन हो त्यो निर्वाचनमा दुई तिहाई बहुमत प्राप्त भएको हो, नेकपा दुई तिहाई बहुमत प्राप्त भएको पार्टी थियो, यही संविधान अन्तर्गत हो, अरू कुनै आकाशबाट ल्याएको संविधानबाट होइन। अनि त्यो संविधानबाट नै हामी अगाडि बढ्दै आउँदा अब अहिले चाहिँ यो संविधानबाट बहुमतै प्राप्त नहुने भयो, मुलुकमा स्थिरतै प्राप्त नहुने भयो, विकास गर्नै नसकिने भयो भन्ने निष्कर्षमा यी ठुला पार्टी कसरी पुगे, पहिलो कुरा त्यो थाहा छैन। दोस्रो कुरा, साउन 17 गते आधा रातमा एउटा व्यापारीको घरमा यी दुई ठुला पार्टीका नेताहरू बसेर सात बुधे सहमति गरे भन्ने हल्ला चल्यो, त्यो सात बुधे सहमति आजसम्म पनि 3 करोड नेपालीले किन हेर्न पाइरहेका छैनन्, किन देखाउन सकिरहेका छैनन्, यो दुईटा पार्टीहरू दुईटा पार्टीको नेतृत्वले किन के सर्वसम्मति गरेका छन् र त्यो सेक्रेट डकुमेन्ट आजसम्म बाहिर ल्याउन सकेका छैनन्, ती दुईटा नेताहरूले हस्ताक्षर गरेको सात बुधे सहमति नेपाली जनतालाई देखाउनुबाट किन यिनीहरू डराइरहेका छन्, अनि अहिले फेरि पनि संविधान संशोधनको डङ्का पिटिरहेका छन्, अब अग्रगामी भन्न थालेका छन्, पहिला हामी चाहिँ यो समानुपातिक सिके जाति गर्छौँ यो हटाउँछौँ, हामी के अरे थ्रेस होल्ड बढाउँछौँ आदि जस्ता कुरा गर्दै थिए, अहिले अग्रगामी हामी संशोधन गर्छौँ भन्न थालेका छन्। पहिला त नेपाली जनता के चाहन्छन् भने त्यो सात बुँदे सहमति जहाँ हस्ताक्षर गरिएको छ त्यो डकुमेन्ट चाहन्छन्, के गर्न खोजेका थिए दुईटा पार्टीले, कतै त्यो षड्यन्त्र त होइन, जनतालाई शङ्का छ, यसकारण पहिलो कुरा दुईटा पार्टीसँग हाम्रो माग छ सात बुँदे सहमति गरेको हस्ताक्षर बाहिर ल्याऊ, आजसम्म ल्याउन सकेका छैनौ, के कारणले ल्याउन सकिरहेका छैनौ, दुईटा पार्टीका नेताहरू हो, हाम्रो यो प्रश्न चाहिँ आम जनताको 3 करोड नेपालीको प्रश्न हो।
हजुर, अब संविधान संशोधन चाहिँ त्यसो भए गर्नु पर्दैन त अहिले, अब यो सबै ठिकै छ,
संविधान संशोधन गर्नु पर्दैन हामी भन्दैनौ नि, तर यो खास खास पार्टीहरूको हितमा संशोधन हुँदैन, संशोधन 3 करोड नेपालीको हितमा हुन सक्छ, 3 करोड नेपालीको हितमा संविधान संशोधन गर्नुपर्छ भनेर प्रस्ताव ल्याउने पार्टी पहिला जन्मिनु पर्यो देशमा, त्यस्तो पार्टी देखि
भनेको विद्यमान पार्टीबाट चाहिँ त्यो सम्भव छैन, नयाँ
अब यिनीहरू यस्तो सहमति गऱ्यौँ भन्छन् त्यही सात बजे सहमति त ल्याउन सक्दैनन्, अनि यस्ताहरूबाट के को संविधान संशोधनको आशा गर्ने भन्नुहोस् त,
हजुर
अग्रगामी परिवर्तनको के आशा गर्ने भन्नुहोस् त।
हजुर, अन्त्यमा छौँ हामी, अब के चाहिँ भनौँ न काङ्ग्रेस र एमाले गरेको सहमतिका बारेमा यहाँहरूलाई जानकारी गराएर हाम्रो सही नियत हो ल संविधान संशोधन गरौँ यी यी मुद्दामा छलफल गरौँ भनेर उनीहरू यहाँहरूसँग आएपछि त छलफल होला होइन, कसो होला?
हो, उनीहरू आउनु पर्यो, पहिलो कुरा उनीहरूको के हो प्रस्ताव, त्यो प्रस्ताव आउनु पर्यो, त्यो प्रस्तावमा के कन्टेन्ट छन् त्यो कुरा बाहिर आउनु पर्यो, त्यसबारेमा त्यो आएपछि त हामी आफ्नो कुरा भइहाल्छौँ नि, अहिले त के भन्छ एउटा त्यो शङ्कै शङ्काको स्या पर्दाभित्रबाट कुरा गरिरहेका छन्, जति कुराकानी भएका छन् खुलेआम केही पनि छैन, त्यस कारणले यो हल्ला खालि आफ्नो सत्ताप्रति चाहिँ एउटा आकर्षण पैदा गर्न सकिन्छ कि भनेर ल्याएको हो कि भन्ने समस्या कुरा भयो।
जस्तो अब सत्ता हजुर सत्ता आकर्षणको जुन सन्दर्भ यहाँले उल्लेख गर्नुभयो, अब यो सत्ता आकर्षण भन्ने शब्द छ नि, यो चाहिँ के यो सत्तामा रहँदासम्म मात्रै हो कि अब भोलि त थाहा पाइहाल्छन्, यहाँले भने जस्तो यदि उनीहरूको दुराशय कुनै दुर्नियत छ भने त थाहा पाइहाल्छन्, किन यहाँहरू त्यो धेरै शङ्का गरिरहनु भएको छ?
अहिलेसम्म भन्नुहोस् त कति महिना अब सरकार बनेको, तर अहिलेसम्म नल्याउने कारण के,
संसदमा त भन्नुभयो, प्रधानमन्त्रीले पनि भन्नुभयो, पार्टीका नेताहरूले पनि भने यो यो सहमति भएको हो भनेर, यहाँलाई चित्त बुझेन?
त्यो मौखिक भनेर हुन्छ त, हामी हस्ताक्षर गर्यौँ भने त्यो हस्ताक्षरित डकुमेन्ट चाहियो हामीलाई, मौखिक कुनै भाषण होइन।
हजुर
खनालज्यू, भाषण त कति सुनियो
हजुर खनालज्यू, यहाँको
कति भन्छन् भन्छन्,
हजुर
बिहान एउटा कुरा बोल्छन्, दिउँसो एउटा कुरा बोल्छन्, बेलुकी अर्को कुरा बोल्छन्।
हजुर यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
रेडियो नेपाललाई धेरै धेरै धन्यवाद मेरो पनि।
उहाँ हुनुहुन्थ्यो नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, हामीसँग कुराकानी गर्नुहुँदै बिदा दिनुहोस्, नमस्कार।